नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल फागुन महिनाको 9 गते शुक्रबार, फागुन कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार फेब्रुअरी 21 तारीक सन् 2025, नेपाल सम्वत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार अन्नपूर्णबाट लिँदैछौ। विकास खर्च 20% मात्रै, बजेट कार्यान्वयनमा पुरानै शैली शीर्षकमा अन्नपूर्णले मुख्य खबर प्रकाशित गरेको छ। मुलुकको बजेट कार्यान्वयनको परम्परागत रोग नै बनिसक्यो विकास खर्च नहुने। जब विकास खर्च नै कम हुन्छ भने त्यो देशले विकास र समृद्धिमा फड्को मार्ला त असम्भव, किनभने जति धेरै विकास खर्च त्यति नै मुलुक समृद्ध हुन्छ, रोजगारी सिर्जना हुन्छ, अर्थतन्त्र चलायमान हुन्छ। तर विकास खर्च नै नहुने परम्परागत शैलीबाट देशले कहिले मुक्ति पाउला? मुलुक सामु अहम प्रश्न खड़ा भएको छ। आगामी आर्थिक वर्ष 2082-83 बजेट तयारीमा सरकार जुटिसकेको छ। त्यसका लागि राष्ट्रिय योजना आयोगले 19 खर्बको सिलिङ पनि तोकिसकेको छ। तर चालू बजेटको विकास खर्च भने टिठलाग्दो छ। आर्थिक वर्ष 2081-82 फागुन पहिलो सातासम्म विकास खर्च 20.1% मात्रै छ। गत आर्थिक वर्ष यही अवधिमा भएको विकास खर्च भन्दा 1.84% कम छ। यद्यपि कुल रकमको आधारमा भने विनियोजन र खर्च केही बढ़ी देखिएको छ। विकास खर्च 20.1% मात्रै उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, महालेखा नियन्त्रकको कार्यालयका अनुसार फागुन 7 गतेसम्म पूँजीगत विकास खर्च वार्षिक लक्ष्यको 20.1% मात्रै भएको छ, अर्थात 70,83,51,000 रूपियाँ खर्च भएको छ। जबकि गत आर्थिक वर्ष यही अवधिसम्म 21.94% खर्च भएको थियो, अर्थात त्यसबेला 66,28,96,00,000 रूपियाँ खर्च भएको थियो। हुन त आर्थिक वर्ष 2080-81 विकास खर्च 3,02,00,000,000 रूपियाँ तोकिएको थियो। आर्थिक वर्ष 2081-82 भने सरकारले बढ़ाएर 3,52,35,40,00,000 पुर्याएको थियो। सरकारको प्रत्येक वर्ष विकास पूँजीगत खर्च सुस्त छ, लक्ष्यभन्दा न्यून खर्च गर्दै आएको छ। विकास खर्च 20% मात्रै, बजेट कार्यान्वयनमा पुरानै शैली अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। साढे 46% बढ़्यो निर्यात शीर्षकमा कारोबारको अग्रपृष्ठमा खबर प्रकाशित छ। मुलुकको आन्तरिक अर्थतन्त्रमा खासै सुधार नदेखिए पनि निर्यात व्यापार 46% बढ़ेको छ। चालू आर्थिक वर्षको 7 महिना अर्थात माघ मसान्तसम्म 1,27,20,00,000,000 रूपियाँको वस्तु नेपालबाट निर्यात भएको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा निर्यात व्यापार 46.49% बढ़ी हो। गत वर्ष माघसम्म 86,83,00,000,000 रूपियाँको वस्तु निर्यात भएको थियो। भन्सार विभागको तथ्याङ्क अनुसार निर्यातसँगै आयात बढ़दा कुल व्यापार घाटा पनि यो वर्ष 6.20% बढ़ेको छ। माघसम्ममा 8,61,00,000,000 रूपियाँ वैदेशिक व्यापार घाटा पुगेको छ। यस वर्ष कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 2.83% कम हुँदा निर्यातको हिस्सा 29.30% बढ़ेको छ। अहिले 100 रूपियाँ बराबरको कुल वैदेशिक व्यापार निर्यातको हिस्सा 11.40 रूपियाँमा उक्लिएको तथ्याङ्क छ। 46% बढ़्यो निर्यात शीर्षक दिँदै कारोबारले अग्रपृष्ठमा खबर बनाएको छ। राजस्व लक्ष्य उच्च राखेर नेतृत्व अस्थिर बनाउँदै सरकार, 1.5 महिनामै फेरिन्छन् महानिर्देशक शीर्षकमा कान्तिपुरको मुख्य खबर प्रकाशित छ। सरकारले एकातर्फ राजस्व संकलनको लक्ष्य बढ़ाउने गरेको छ भने अर्कोतर्फ राजस्व प्रशासनलाई नै अस्थिर बनाउने गरी खेलवाड गर्दै आएको छ। राजस्व संकलनका मुख्य निकायहरू राजस्व अनुसन्धान विभाग, आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशक योजना बनाउन र प्रभावकारी कार्य सम्पादन समेत गर्न नपाई छिटो छिटो सरूवामा पर्ने गरेका छन्। यसले गर्दा लक्ष्य अनुसार राजस्व संकलन समेत हुन सकेको छैन। वर्षौंदेखि राजस्व प्रशासनमाथि यो व्यथिती चल्दै आएको छ। राजस्व अनुसन्धान, आन्तरिक राजस्व र भन्सार विभाग गरी तीनवटा निकायमा पछिल्लो आठ वर्षको अवधिमा करिब डेढ़ महिनामै पनि महानिर्देशकलाई सरूवा गरिएको छ। एक वर्षको अवधिमा तीनपल्टसम्म महानिर्देशक फेरिएका छन्। राजस्व लक्ष्य उच्च राखेर नेतृत्व अस्थिर बनाउँदै सरकार, डेढ़ महिनामै फेरिन्छन् महानिर्देशक शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर छ। चार वर्षमा पनि आएन संसद विघटन सम्बन्धी फैसलाको पूर्ण पाठ शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले हस्ताक्षर गर्न नमान्दा उहाँकै नेतृत्वमा चार वर्ष अघि भएको प्रतिनिधि सभा पुनर्स्थापना सम्बन्धी फैसलाको पूर्ण पाठ रोकिएको छ। सर्वोच्च अदालतको उच्च सूत्रका अनुसार अवकाशपछिको सेवा सुविधा नटुंगिएकोमा असन्तोष तुष्ट हुनुभएका जबराले फैसलामा हस्ताक्षर गर्न मान्नु भएको छैन। सर्वोच्चको संवैधानिक इजलासले 11 फागुन 2077 गरेको फैसलाको पूर्ण पाठ अझै तयार नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ, जबकि फैसला गर्ने तत्कालीन संवैधानिक इजलासका पाँच मध्ये जबरा सहितका चार न्यायाधीश सेवानिवृत्त भइसक्नु भएको छ। चार वर्षमा पनि आएन संसद विघटन सम्बन्धी फैसलाको पूर्ण पाठ नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। समाजका लागि समर्पित हुनु शीर्षकमा प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सुन्दर बनाउने साझा सपना र संकल्प साकार पार्ने दायित्वमा हातेमालो गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभएको छ। पोखरा विश्वविद्यालयको 20 दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई समाज र देशप्रति समर्पित हुन आग्रह गर्नुभयो। समारोहमा 7872 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण विद्यार्थीलाई उहाँले दीक्षित गर्नुभएको हो। समारोहमा प्रधानमन्त्री ओलीले भन्नुभयो, समाज देश परिवारका लागि समर्पित हुनुहोस्, आफ्ना लागि मात्र गरे स्वार्थी भइन्छ। समाजका लागि समर्पित हुनुहोस् प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। यसै गरी विद्यार्थीको विदेश मोह बिरानो बन्दै स्वदेशी विश्वविद्यालय शीर्षकमा गोर्खापत्रले नै अग्रपृष्ठमा खबर छापेको छ। छिमेकी मुलुक भारतका विश्वविद्यालय तथा शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीको घुइँचो लागिरहँदा नेपालका विश्वविद्यालय तथा शैक्षिक संस्था भने विद्यार्थी नपाएर छटपटाइरहेका छन्। पछिल्लो पटक सार्वजनिक भएको विवरण अनुसार भारतको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी किट विश्वविद्यालयमा मात्रै 1500 जनासम्म नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बताइएको छ। तर नेपालमा संचालित विश्वविद्यालय मध्ये केहीमा भने मुस्किलले 500 विद्यार्थीले मात्रै अध्ययन गरिरहेको सरकारी तथ्याङ्कले नै देखाएको छ। विश्वविद्यालय अनुदान आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन अनुसार राजर्षी जनक विश्वविद्यालयमा जम्मा 527 जना मात्रै विद्यार्थी छन्। अझ मदन भण्डारी विज्ञान तथा प्राविधिक विश्वविद्यालयमा त जम्मा 15 जना मात्रै विद्यार्थी पढ्ने गरेका छन्। यद्यपि सूचना प्रविधिको क्षेत्रमा खपत हुने उच्च स्तरीय जनशक्ति उत्पादन गर्ने हुनाले यस विश्वविद्यालयमा सबै प्रकारका विद्यार्थीले भर्ना पाउँदैनन्। आयोगका अनुसार नेपाल खुला विश्वविद्यालयमा 1634, लुम्बिनी बौद्ध विश्वविद्यालयमा 1832 जना विद्यार्थी अध्ययनरत छन्। प्रादेशिक विश्वविद्यालयको अवस्था पनि दयनीय नै रहेको छ। विद्यार्थीको विदेश मोह बिरानो बन्दै स्वदेशी विश्वविद्यालय, गोर्खापत्रको अग्र पृष्ठको समाचार हो यो। केआईआईटीबाट धमाधम फर्कदै नेपाली विद्यार्थी शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। भारतको ओडिसा राज्यको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी केआईआईटी विश्वविद्यालयबाट कुटपिट गरी निकालिएका मध्ये 156 जना नेपाली विद्यार्थी वीरगंज नाका हुँदै घर फर्किएका छन्। यस्तै विराटनगरको रानी नाकाबाट 83 जना फर्किएका छन्। बुधबार बिहान 2 बजेदेखि बिहिबार बिहान 10 बजेसम्म वीरगंज नाका हुँदै 156 जना नेपाली विद्यार्थी घर फर्किएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो। भुवनेश्वरबाट रेल र सड़क मार्ग हुँदै रक्सौल आइपुगेका उनीहरू वीरगंज नाकाबाट नेपाल प्रवेश गरेको मिश्रले बताउनुभयो। केआईआईटीबाट धमाधम फर्कदै नेपाली विद्यार्थी अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। भूराजनीतिक बदलावले सुरक्षा चुनौती बढ़्यो शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा सेनाको भनाईलाई खबर बनाई छापिएको छ। अन्तर्राष्ट्रिय र क्षेत्रीय भूराजनीतिक बदलावले राष्ट्रिय सुरक्षामा चुनौती थपिएको विश्लेषण नेपाली सेनाले गरेको छ। चुनौती सामना गर्न नयाँ रणनीति बनाएर अघि बढ़नुपर्ने र राज्यका निकायहरूबीच समन्वय हुनुपर्नेमा सेनाको प्रस्ताव छ। सैनिक मुख्यालय जंगी अड्डामा हिजो शुरू भएको 2 दिने पृथनापति समन्वयात्मक बैठकमा प्रधान सेनापति अशोक राज सिगदेलले अहिलेको विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्यलपूर्ण बन्दै गएको निष्कर्ष सुनाउनुभयो। यस्तो अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार चढ़ावले नयाँ प्रकृतिका सुरक्षा चुनौती सिर्जना हुन सक्छन्। वहाँले भन्नुभयो, त्यसलाई सामना गर्न सबै पक्षबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने अवस्था आएको छ। भू राजनैतिक बदलावले सुरक्षा चुनौती बढ़्यो सेनाको भनाईलाई कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। शेयरमा 278% बढ़्यो पुँजीगत लाभकर शीर्षकमा कारोबारको अग्रपृष्ठमा खबर प्रकाशित छ। आर्थिक वर्षको तुलनामा यो वर्षको माघसम्ममा शेयर कारोबारबाट संकलन हुने पुँजीगत लाभकर 278% बढ़ेको छ। गत वर्ष माघसम्ममा शेयर कारोबारबाट 2,86,56,00,000 रूपियाँ पुँजीगत लाभकर संकलन भएको थियो। चालू आर्थिक वर्षको माघसम्म यस्तो कर 10,83,94,00,000 उठेको छ। यो गत वर्षका तुलनामा 278.25% बढ़ी हो। शेयरमा 278% बढ़्यो पुँजीगत लाभकर कारोबारको अग्रपृष्ठमा खबर छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
घरमा टिभी हेर्नुहोस् र इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकैसाथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा। नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। हिमालको काखमा पुग्यो सड़क शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। म्याग्दीको धवलागिरी गाउँपालिका चार मुदीको दुर्गम बस्ती बगरमा सड़क पुगेको छ। धवलागिरी हिमालको काखमा रहेको बगर विकट बस्ती मानिन्छ। यस क्षेत्रमा निर्माणाधीन जलविद्युत आयोजनाले पहुँच मार्ग निर्माण गरेपछि गाउँ सड़क सञ्जालसँग जोड़िएको हो। सड़क पुगेपछि आवत जावत गर्न र दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहजता भएकाले दुर्गम बस्तीका बासिन्दा खुशी भएका छन्। धौलागिरी हिमालको आधार शिविर जाने बगर गाउँ त्यहाँको अन्तिम बस्ती हो। कड़ा भीर पहरा फुटालेर जलविद्युत आयोजनाले बगरमा सड़क पुर्याएको हो। हिमालको काखमा पुग्यो सड़क गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। सहकारी ठगीका उजुरी बढ़े साढे दुई वर्षमा 242 मुद्दा दर्ता शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। सहकारी संस्थाका संचालक र उच्च पदाधिकारीले रकम अपचलन गर्ने क्रम बढ़ेसँगै हरेक वर्ष सहकारी ठगीका मुद्दा बढ़दै गएका छन्। गृह मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2079-80 सहकारी ठगीका 93 मुद्दा दर्ता भएकामा आर्थिक वर्ष 2080-81 यो संख्या बढ़ेर 101 पुगेको छ। सोही क्रममा चालू आर्थिक वर्षको साउनदेखि माघ चौबीससम्ममा सहकारी ठगीका 48 मुद्दा दर्ता भएका छन्। ती मुद्दा उपर 5,11,00,000,000 रूपियाँ बिगो दावी गरिएको छ। सहकारी ठगी अन्तर्गत ती मुद्दामा 43 जनालाई पक्राउ गरिएको छ र 350 जना फरार रहेको मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष 2080-81 सहकारी ठगीका 101 मुद्दा दर्ता भएका थिए। ती मुद्दामा 11,68,00,000,000 रूपियाँ 65,00,000,000 रूपियाँ माग दावी गरिएको छ। उक्त वर्ष सहकारी ठगीको आरोपमा 294 व्यक्ति पक्राउ परेका थिए भने 870 जना फरार रहेको मन्त्रालयले जनाएको छ। सहकारी ठगीका उजुरी बढ़े साढे दुई वर्षमा 242 मुद्दा दर्ता कान्तिपुरको अर्थपृष्ठको खबर हो यो। ऐतिहासिक स्थल अजय मेरु कोट उत्खनन गरिँदै शीर्षकमा नागरिकले भित्री पृष्ठमा समाचार छापेको छ। डडेलधुराको अमरगढ़ी नगरपालिकामा रहेको डडेलधुराको अजयमेरू गाउँपालिका स्थित डोटेली राज्यको इतिहास बोकेको अजयमेरू कोटको उत्खनन शुरू गरिएको छ। पुरातत्व विभागको टोलीद्वारा उक्त कोटको उत्खनन शुरू गरिएको हो। उत्खननका लागि गाउँपालिकाले 90,00,000 रूपियाँ विनियोजन गरेको थियो। सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले 23 दिनदेखि उत्खनन गरिरहेको छ। अजयमेरू कोट कत्यूरी राजवंशको उत्कृष्ट कला शैलीमा निर्माण गरिएको पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद भास्कर गेवालीले बताउनुभयो। पहिलो पटक उत्खनन गरी अध्ययन अनुसन्धान शुरू गरिएको, त्यहाँको कलाकृति र निर्माण शैली फरक भएका कारण यो कत्यूरी राजवंशको प्रभाव क्षेत्र रहेको उहाँले बताउनुभयो। अधिकृत गेवालीका अनुसार उत्खननका क्रममा भग्नावशेषको नम्बरिङ गर्ने काम भइरहेको छ। उहाँले भन्नुभयो, अजयमेरू कोटको विशिष्ट कलाकृति र निर्माण शैली कर्णाली नदी पूर्वका देवलभन्दा फरक रहेको छ। ऐतिहासिक स्थल अजयमेरू कोट उत्खनन गरिँदै नागरिकको भित्री पृष्ठको समाचार हो यो। धनाढ्यहरूका गन्तव्य यूएई र सिंगापुर शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा समाचार छापेको छ। पछिल्ला वर्षमा विश्वका धनाढ्य सिंगापुर र संयुक्त अरब इमिरेट्स यूएई लगायत देशमा बसाई सर्ने क्रम बढ़ेको छ। हालै सार्वजनिक एक प्रतिवेदनले न्यून करको सुविधा र राजनीतिक स्थिरता, अत्याधुनिक पूर्वाधार जस्ता कारणले यी देश धनाढ्यलाई आकर्षित गर्न सक्षम भएको जनाइएको छ। बेलायतको हेनले एण्ड पार्टनर्सले वार्षिक रूपमा सार्वजनिक गर्ने ग्लोबल मोबिलिटी रिपोर्टको 2025 संस्करणमा झण्डै 1,42,000 जना मिलियनर्स अर्थात डलर धनाढ्य आफ्ना देशबाट सिंगापुर वा यूएईमा सर्ने तयारीमा रहेको प्रक्षेपण गरिएको छ। धनाढ्यहरूका गन्तव्य यूएई र सिंगापुर कान्तिपुरको अर्थ पृष्ठको समाचार हो यो। पाथीभरा केबल कारको विषयमा फेरि झडप, 13 घाइते शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर प्रकाशित गरेको छ। अभिव्यक्ति स्वतन्त्रता न्यायपूर्ण र तर्कसंगत प्रतिबन्ध लगाउन सकिने शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रतामा न्यायपूर्ण र तर्कसंगत रूपमा प्रतिबन्ध लगाउन सकिने व्याख्या गरेको छ। झण्डै 10 वर्ष अघि अधिवक्ता प्रत्युष नाथ उप्रेतीले दायर गर्नुभएको रिटमा भएको फैसलाको पूर्णपाठ सर्वोच्चले हालै सार्वजनिक गरेको हो। अभिव्यक्ति स्वतन्त्रता न्यायपूर्ण र तर्कसंगत प्रतिबन्ध लगाउन सकिने गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। कुलमान हटाउन मन्त्री परिषदमा ऊर्जा मन्त्री खड्काको प्रस्ताव, कांग्रेसकै मन्त्रीले जनाए असहमति शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। ऊर्जा मन्त्री दीपक खड्काले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्न मन्त्री परिषदमै प्रस्ताव लग्नु भएको छ। तर गृहमन्त्री रमेश लेखकको असहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री खड्काको प्रस्ताव स्वीकृत गर्नबाट रोकिनु भएको छ। कुलमान हटाउन मन्त्री परिषदमा ऊर्जा मन्त्री खड्काको प्रस्ताव, कांग्रेसकै मन्त्रीले जनाए असहमति, नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय गाउँ जस्ता गाउँ खै शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशित गरेको छ। गोर्खाको शहीद लखन गाउँपालिकाको पुरानो गाउँमा 36 घर छन् जहाँ 30 मात्रै बसोबास गर्छन्, अर्थात घर संख्या भन्दा जनसंख्या कम छ। यस्तै सोही गाउँपालिकाको सानो दिपलिङ र ठूलो दिपलिङको अवस्था त झन नाजुक छ, जहाँ युवा युवती मात्र होइन बालबालिका पनि देख्न पाइँदैन। तर ती गाउँमा बालबालिका नभएका होइनन्, सबैजना गाउँ नजिकको शहरमा पढ्न बसेका छन्। गाउँका युवा जति विदेश छन्, महिलाहरू छोराछोरी पढ़ाउन शहरमा डेरा लिएर बसेका छन्। गाउँमा छन् त केवल वृद्ध वृद्धा मात्रै, गोर्खाका यी गाउँ त उदाहरण मात्रै हुन आज हरेक गाउँ रित्तिदै गएका छन्। जन्ती र मलामी पाउनै गाह्रो भइरहेको छ, वृद्ध वृद्धाले गाउँ धानेका छन्। गाउँ जस्ता गाउँ खै अन्नपूर्णको सम्पादकीय हो यो। क्रसर उद्योगको सीमित स्वार्थका लागि मानव बस्तीमा असीमित क्षति शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। काभ्रेको रोशी लगायतका क्षेत्रमा क्रसर उद्योगकै कारण अपूरणीय क्षति पुगेको अध्ययनको निष्कर्ष छ। जिल्ला अनुगमन समितिको गत माघ 9 भएको बैठकले काभ्रेका नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढ़ी पहिरोको मुख्य कारण रहेको निष्कर्ष निकालेको थियो। भूगोलको अध्ययन तथा उत्खननको मापदण्ड, निर्माण तथा कार्यान्वयन सुनिश्चित नगरी दोहन गर्नु दिनु फेरि अर्को विपत्तिलाई आमन्त्रण गर्नु हो। त्यसैले सरकार मुखदर्शक बस्न मिल्दैन। क्रसर उद्योगको सीमित स्वार्थका लागि मानव बस्तीमा असीमित क्षति कान्तिपुरको सम्पादकीय रहेको छ। चुरे दोहनको दुष्प्रभाव शीर्षकमा गोर्खापत्रको सम्पादकीय छ। विश्व तापमान बढ़ाउने गरी नेपालको प्राकृतिक सम्पदाको दुरूपयोग गरेको छैन, तर पनि कतिपय प्राकृतिक सम्पदाको अनावश्यक दोहन नेपालमा भइरहेको छ। अति दोहन गरिरहेको प्राकृतिक सम्पदामा चुरे दोहन पहिलो स्थानमा आउँछ। विगत 5-6 दशकमा गरेको चुरे दोहनले त्यहाँको विनाश चरम बन्दैछ। अन्न भण्डारका रूपमा रहेको तराई मधेस मरूभूमिकरणको जोखिमतिर अग्रसर छ। चुरे दोहनको दुष्प्रभाव गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। र अनुदान रोकिए पनि प्रसारण लाइन बनाऊ शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। अमेरिकी सहयोग आउँदैन भने पनि अहिले शुरू भएका आयोजनाको निर्माण कार्य रोकिनु हुँदैन। यी आयोजना नेपालको ऊर्जा विकासका लागि अत्यन्त महत्वपूर्ण छन्। त्यसमा पनि भारतसँग हुने विद्युत व्यापारका लागि विद्युत प्रसारण लाइन निर्माण अत्यन्तै आवश्यक रहेको छ। अनुदान रोकिए पनि प्रसारण लाइन बनाऊ कारोबारको सम्पादकीयको शीर्षक हो यो। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।